أحد إلا من يومنا هذا إلى لقاء الله أما بعد فقد قال الله فأما الإنسان إذا ما ابتلاه ربه فأكرمه ونعمه فيقول ربي أكرمن وأما إذا ما ابتلاه فقدر عليه رزقه فيقول ربي أهانن. صلوات پڑھیں گے محمد خداوند عالم نے ہمارے جسمانی اور روحانی تقاضوں کو مد نظر رکھتے ہوئے ہمیں جسمانی نعمتوں سے بھی نوازا اور روحانی نعمتوں سے بھی نوازا. مادی نعمتیں بھی عطا کیں اور مانوی نعمتیں بھی عطا کیں، لیکن یہ انسان کی کوتاہ بینی اور کوتاہ نظری ہے کہ وہ صرف مادی نعمتوں ہی کو نعمت سمجھتا ہے، مانوی نعمتیں اس کی نگاہ میں کوئی خاص اہمیت نہیں رکھتی، نہ ان کے ملنے کی خوشی نہ ان سے محروم ہو جانے کا غم. جبکہ حقیقت یہ ہے کہ یوں تو دونوں نعمتیں اہم ہیں، لیکن اگر کبھی مادی نعمتوں میں اور مانوی نعمتوں میں ٹکراؤ ہو جائے تو جس نعمت کو قربان کر دینا ہے وہ ہے مادی نعمت، اور جس نعمت کو باقی رکھنا ہے وہ ہے مانوی نعمت. مانوی نعمتوں میں سے ایک نعمت نعمت دین ہے، جو نہایت اہم نعمت اور تمام مانوی نعمتوں کا مرکز و محور ہے. دین اتنی اہم چیز ہے کہ اس کی خاطر دنیا کی ہر تکلیف برداشت کی جا سکتی ہے. دنیا کی ہر نعمتوں سے محرومی اس نعمت کو حاصل کرنے کے لیے یا اس نعمت کی حفاظت کے لیے برداشت کی جا سکتی ہے. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی رحلت کے بعد سقیفہ میں جو کچھ ہوا، اس کے بعد ایک شاعر مدینے کی گلیوں میں سقیفہ کے خلاف احتجاج کرتے ہوئے اشعار پڑھتا گھوم رہا تھا. مولا کائنات نے اسے طلب کیا اور کہا، یہ سچ ہے کہ ہم سے ہمارا حق چھین لیا گیا، لیکن یہ موقع احتجاج کا نہیں ہے، کیونکہ اگر اس وقت احتجاج کیا گیا تو دین خطرے میں پڑ جائے گا، ہمیں ہمارے حق سے محروم کر دیا گیا، ہم پر ظلم ہوا، ہم پر ستم ہوا، لیکن یہ موقع احتجاج کا موقع نہیں ہے. اکثر لوگوں کے ذہنوں میں یہ سوال اٹھتے ہیں کہ کیوں علی اپنا حق لینے کے لیے نہیں اٹھے؟ کیا علی وہی نہیں ہے جس نے پیغمبر کی زندگی میں ہر معرکے کو تنہا سر کیا ہے؟ چاہے وہ خندق کا معرکہ ہو، احد کا معرکہ ہو، خیبر کا معرکہ ہو، حنین کا معرکہ ہو، ہر معرکے میں سب سے آگے آگے امیر المومنین ہیں، ہر معرکے کو سر کیا، ہر معرکے کو جیتا ہے تنہا علی نے، تو علی خاموش کیوں رہ گیا؟ کیونکہ اب تک جتنی جنگیں علی نے لڑی تھیں وہاں کفر کھلم کھلا سامنے تھا. اب اگر علی تلوار اٹھاتے ہیں تو سامنے علنی کفر نہیں ہے، علانیہ کفر نہیں ہے، اب علی کے سامنے وہ ہیں जो जबान से ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह का कलमा पढ़ रहे हैं। इस्लाम अभी नौ बुनियाद है, नौ खेज है इस्लाम, अभी जड़ें मजबूत नहीं हुई हैं। मुर्तदीन का खतरा एक तरफ से है, रोम के बॉर्डर के ऊपर दुश्मनान इस्लाम की फौजें लगी हुई हैं, दूसरी तरफ से दुश्मन का फिफ्थ कॉलम मदीने के अंदर सरगर्म है, तीसरी तरफ से ऐसे मौके पर अगर अमीरुल मोमिनीन तलवार उठा लेते हैं जो इनके मुकाबले में फिलहाल सामने हैं, उन्हें खत्म करना कोई बड़ी बात नहीं है, लेकिन उनके खात्मे के साथ साथ दीन भी खत्म हो जाएगा। शायद तारीख को जवाब देने के लिए, आने वाली नस्लों को समझाने के लिए था कि सैयद आलमिया फातिमा जहरा सलामुल्लाह अलैहा ने जब दरवाजा जल चुका, जब पहलू शिकस्ता हो चुकी, जब मोहसिन शहीद हो चुके, तो बज़ाहिर मौला से एहतजाज करती हैं बीबी। बज़ाहिर के लफ्ज मैंने इसलिए इस्तेमाल किया कि फातिमा मिजाज शनासे इमामत है, अली की खामोशी को की वजह जानती हैं। फातिमा तो वो है ना जिन्होंने कभी अली से कुछ मांगा ही नहीं। इस वक्त अगर अली से बज़ाहिर एहतजाज कर रही हैं तो तारीख को जवाब देने के लिए, आने वाली नस्लों को समझाने के लिए कि अली क्यों खामोश थे। जवाब समझ खुल के आए तो और आती हैं, और आने के बाद बज़ाहिर सख्त लहजे में मौला को खिताब करके कहती है क्या हो गया है आपको, ये घर में आप खामोश क्यों बैठे हुए हैं, सब कुछ अपनी निगाहों से देख रहे हैं, सर झुकाए उस तरह से क्यों बैठे हैं जैसे मां के पेट में बच्चा किस तरह से हाथ पैर समेटे हुए बैठा रहता है, क्या वजह है आपकी, उठते क्यों नहीं, अपना हक लेते क्यों नहीं, जालिमों को जो है जुल्म की सजा देते क्यों नहीं है। मौलाए कायनात खड़े होते हैं, तलवार के दस्ते पे हाथ रखा, घर से बाहर जाना चाहते हैं, उसी वक्त अजान हुई। अजान की आवाज जैसे ही बुलंद हुई, खिताब करते हैं बीबी से कि फातिमा क्या चाहती हो, ये अजान की आवाज बाकी रहे या खत्म हो जाए। मैं उठ तो सकता हूं, मैं मुकाबले में इनके आ सकता हूं, आज भी मेरे बाजुओं में वही कुव्वत मौजूद है, आज भी मेरे अंदर वही जज्बा वही हौसला मौजूद है। अगर मैं घर में बैठा हुआ हूं तो इसलिए बैठा हूं ताकि यह अजान की आवाज आती रहे। मैं अगर मैदान में आ गया इस वक्त तलवार निकाल करके तो उसका अंजाम यह होगा कि यह अजान की आवाज बंद हो जाएगी, दीन खुदा खत्म हो जाएगा। हमें दीन खुदा की बका ज्यादा हमारी निगाहों में अहम है, यह अहम नहीं है कि हमारे साथ क्या सलूक हो गया, हम पर कैसी कैसी जो है मुसीबतें ढाई गई हैं, कैसा कैसा जुल्म किया गया है हमारे ऊपर, हम इन तमाम चीजों को बर्दाश्त कर लेंगे काहे के लिए, बकाए दीन खुदा के। वरना अली का तो साथ देने वाले भी आ गए थे, अबू सुफियान मौला के पास आया था, पहले इब्ने अब्बास के पास गया, इब्ने अब्बास ने कहा क्या बैठे हुए हो, बनी तैम खिलाफत को उड़ा ले गए, बनी तैम खिलाफत को उड़ा ले गए, ये बनी अब्द मनाफ का हक था। अब बनी अब्द मनाफ जब कहा तो उसमें बनी हाशिम और बनी उमैया दोनों आ गए ना बनी अब्द मनाफ में, यह बनी अब्द मनाफ का हक था, बनी अब्द मनाफ का हक बनी तैम ले उड़े। जनाब अब्बास भी थोड़ा बहकावे में आ गए, उनके समझ में बात आई, उठो अपना हक लो। उनको लेकर के अब्बास चचा है रसूल के आए मौलाए कायनात के पास, चलिए अपना हक लेने के लिए उठते क्यों नहीं है। अबू सुफियान ने आगे कहा आपको क्या चाहिए, साथी चाहिए, फौजी चाहिए, मदीने की गलियों को सवारों से भर देंगे। उठिए अपना हक लीजिए, इन्नी लारा एजा जैतन ला युत्फोहा इल्लदम, मैं एक ऐसा तूफान देख रहा हूं जिस तूफान को खामोश किया जा सकता है खून के जरिए, खून के सिवाय इस तूफान को कोई नहीं रोक सकता है। मैं आपके लिए फौज तैयार करने को मौजूद हूं। मौला खुदाई नुमाइंदे हैं, भाप गए उसकी नीयत को। अबू सुफियान, तू कब से हक का तरफदार हो गया, तू कब से हक? अच्छा, अबू सुफियान के नारे में हक है भी नहीं, वो कहता है कि बनी हब्द मनाफ के बजाय बनी तैम ले गए, यानी इमामत और खिलाफत की बुनियाद कबाइली तासुब की बुनियाद पर रख रहा है। इस्लाम इन्हीं बुनियादों को मुनहदिम करने के लिए आया था। इस्लाम में बुनियाद तकवा है, बनी फला नहीं है। अबू सुफियान ये नहीं कहता है कि अल्लाह ने आपको नुमाइंदा बनाया है, अल्लाह ने आपको मुंतखब किया है, गदीर के मैदान में रसूलुल्लाह ने आपका ऐलान किया है, बल्कि वो बुनियाद क्या करार दे रहा है, बनी अब्द मनाफ, इन्नी लारा इजाजतन ला युत्फिहा इल्लदम, मैं एक तूफान देख रहा हूं, इस तूफान को फकत खून से रोका जा सकता है। अबू सुफियान खूनरेजी की दावत दे रहा है। अजब नहीं कि अबू सुफियान रोम की हुकूमत का जो है जासूस रहा हो, एजेंट रहा हो, वो चाह रहा है इधर मदीने के अंदर जंग छेड़े, उधर रोम की फौज हमला कर दे, क्योंकि आप जानते हैं कि पैगंबर के जमाने ही में रोम वालों से कश्मकश शुरू हो गई थी। ओसामा का लश्कर जो पैगंबर ने अपनी जिंदगी के आखिरी अय्याम में तरतीब दिया था, काहे के लिए दिया था, रोम ही के खातिर तो दिया था। वहां रोम के बॉर्डर पे फौजें लगी हुई हैं, हर आन हमला हो सकता है, पूरा इस्लाम खत्म हो सकता है यहां के ऊपर। अबू सुफियान, मौला को यह मंजूर नहीं है कि दीन मिट जाए, हम हुकूमत में रहें ना रहें, समाज हमारी इज्जत करे या ना करे, समाज हमें सलाम करे या ना करे, हमारे सलाम का जवाब ये समाज दे या ना दे। अर्ज कर चुका हूं ना कि हालात वो पहुंच चुके थे कि अली सलाम करते थे, लोग अली के सलाम का जवाब नहीं देते थे। ये तो सब दुनिया की चीजें हैं। लिहाजा अबू सुफियान ने यह कहा, इन्नी लारा इजाजतन ला युत्फिहा दम, उस वक्त मौला ने जवाब किया, अय्युहन नास शुकु अमवाज अल फितन बिसुफुनिल हिदाया बिसुफुनिल हुदा, ए लोगो, अगर तूफान आ रहा है तो तूफान की मौजों का सीना चाक करो हिदायत की किश्तियों के जरिए से। अबू सुफियान खून बहाने की बात कर रहा है, अली क्या कह रहे हैं, तूफान का मुकाबला करना हमें भी आता है, हम तूफान का मुकाबला खूनरेजी से ना करेंगे बल्कि हिदायत की किश्तियों पर बैठ करके करेंगे। उसके बाद अबू सुफियान के जवाब देते, अर्रजू अनिल मुनाफिरा, ये बनी फला की बात छोड़ो, आपसी जो है मुनाफिरत से इज्तनाब करो, वज़ऊ तीजान अल मुफाखिरा, ये खानदानी फख्र मुबाहात के ताज को उतार फेंको। इस्लाम किरदार और ईमान की बुनियाद पर फजीलतों को आगे बढ़ाने आया है, न कि खानदानी तासुब की असास पर, बुनियाद पर। आज मौलाए कायनात की इसी खामोशी को लोग अली की शराफत को दूसरे ही माने में ले जाते, कहते अली के अगर कोई एतराज होता तो तलवार उठाते, कोई एतराज ही नहीं था, आपस में कोई रंजिश छोड़ी थी तो शीरो शकर थे, बड़ी दोस्ती थी आपस में, एक दूसरे पर जान छिड़कते थे। अब वो अपने बाद में कयास करता है ना कि अगर हमें किसी से कोई अख्तलाफ हो जाता है, किसी इदारे से, किसी अंजुमन से, किसी से भी अख्तलाफ हो गया तो हमारी नीयत क्या होती है कि ये इदारा ही बाकी ना बचे। अगर इदारा चलाने वाले जो है मुंतजमीन से, सदर से, सेक्रेटरी से, किसी से कोई रंजिश हो गई है तो हमारी अब ख्वाहिश यह होती कि यह इदारा ही ना बचे। तो अगर अली को कोई शिकवा होता उस वक्त तो अली जो है जैसे हम हंगामा करते हैं वैसे वो भी खड़े हो जाते हैं। मौला ने न सिर्फ ये कि उस वक्त मुखालिफत नहीं, अलबत्त शुरू में एहतजाज किया है अपना हक ये जो है बयान करने के लिए, मगर झगड़ा नहीं, इस्तदलाल, दलील, तकरीरें एक एक के घर गए हैं मौलाए कायनात। जब तक जनाबे फातिमा ज़हरा सलामुल्लाह अलैहा जिंदा रही, रात में बीवी को साथ लेते थे, हसनैन को साथ लेते थे, एक एक मुहाजिर और अंसार के घर गए हैं इत्माम हुज्जत के लिए। क्या तुम भूल गए गदीर, क्या तुम्हें पता नहीं है? लोग कहते थे ठीक है, हक तो अब आपका है, लेकिन हालात तो ऐसे नहीं है कि आपका साथ दिया जा सके। आज भी वो सारी बातें होती है ना कि हालात साजगार नहीं है हक का साथ देने के लिए। इत्माम हुज्जत कर लिया अली ने, इत्माम हुज्जत करने के बाद खूनरेजी नहीं, दाखिली जंग नहीं छड़ी है अपने कुछ साथियों को लेकर के, या जैसा कि अबू सुफियान लेकर के आया था मदद। न सिर्फ ये कि मौला ने मुखालिफत नहीं की एहतजाज करने के बाद, बल्कि हर मरहले पर उनकी मदद की। आप सुनते आ रहे हैं ना कि फला ने कहा कि लौला अलीउल्ला हला का फला, 70 मरतबा कहा लौला अलीउल्ला हला का उमर, 70 मरतबा उन्होंने कहा। आप सोचे कि मौला ने कितनी दफा मदद की होगी, 700 दफा मदद की होगी, तब 70 मरतबा यह जुमला निकला। अब इतने तो नहीं था ना कि जैसे ही अली ने मदद किया फौरन कहेंगे शुक्रिया। मदद को फरामोश करना तो फितरत में शामिल था। 700 मरतबा मदद की होगी तो 70 मरतबा जबान से निकला। तो अली सिर्फ न सिर्फ ये कि जो है मुखालिफत नहीं करते थे, रूठ करके खफा होकर के घर जाके बैठ भी नहीं गए, हर मुश्किल के मौके पर अली आगे आते थे। क्योंकि अली जानते थे अगर हम ये जो है मदद कर रहे हैं तो शख्स की मदद नहीं कर रहे, इस्लाम की मदद कर रहे हैं। आज जो तख्त खिलाफत पर बैठा हुआ है हम समझते हैं कौन है, लेकिन जब रोम का कासिद आता है सवाल लेकर के आता है, अगर उसे जवाब न मिलेगा तो ये नहीं कहा जाएगा कि फला ने जवाब नहीं दिया, कहा यह जाएगा कि खलीफे मुस्लिमीन से जवाब बनना पड़ा। खलीफे रसूलुल्लाह बदनाम कौन होगा, खलीफे रसूलुल्लाह बदनाम होगा। लिहाजा मौला आगे बढ़कर के जवाब देते थे, और खुद मौलाए कायनात ने इसे अपने खुद्दे में बयान कर दिया है कि मैं क्यों मदद करता था। इसलिए नहीं कि मुझे कोई इख्तलाफ नहीं था, इसलिए नहीं कि मेरा हक नहीं था, नहीं, मेरा हक भी था, मुझे इख्तलाफ भी था, मुझे रंजिश भी थी, मेरा हक छीना गया, मुझ पर जुल्म किया गया, इन तमाम बातों को नजरअंदाज करके अगर मैंने मदद की तो क्यों की। फखशी तो इन लम अंसुर इस्लाम व अहला अन अरा फिल इस्लाम सलमन व हदमन तकून उल मुसीबत बिही अलैया अअज़मो मिन फौत अल विलायत अलैकुम अल्लती हिया मताउ अय्याम कलाइल। जवाब दिया है मौला ने, मैंने ये देखा कि अगर मैं एहतजाज करके घर में बैठ जाऊं, मैं खफा होकर के घर में बैठ जाऊं और मदद ना करूं, इस वक्त इन्हें हमारी जो है मदद की जरूरत है, बैठ तो गए हैं, न इनके पास इल्म है, न फजल है, न शुजाहत है, न हिकमत है, न तदबीर है। ये हमारे इल्म के मोहताज हैं, हमारी हिकमत के मोहताज हैं, हमारी तदबीर के मोहताज हैं। अगर मैं बैठ जाऊं घर में कि जाओ चला लो हुकूमत, देखते हैं कैसे चलती है, तो नतीजा क्या होगा? मुझे खौफ इस बात का हुआ कि अगर मैं इस मरहले में मुसलमानों की और इस्लाम की मदद ना करूं, मैं शख्स की मदद नहीं कर रहा हूं, मैं इस्लाम की मदद कर रहा हूं। फखशी तो इन लम अंसुर इस्लाम व अहला अरा फिल इस्लाम हदमन व सलमन, अगर मैं मदद न करूं तो इस्लाम मुनहदिम हो जाएगा, इस्लाम नाबूद हो जाएगा, और इस्लाम की नाबूदी से जो मुझे सदमा होगा, जो है मुझे गम होगा, जो अंदोह होगा, जो तकलीफ मुझे पहुंचेगी इस्लाम के मिट जाने से, वो उस तकलीफ से कहीं ज्यादा है जो खिलाफत छिन जाने की तकलीफ है। तुम पर हुकूमत न करने की जो तकलीफ है, हुकूमत तो चंद दिनों की चीज है। अल्लती हिया मताउ अय्याम कलाइल, दुनिया गुजर जाने वाली चीज है, दुनिया की तकलीफ भी गुजर जाएगी, दुनिया का आराम भी गुजर जाएगा। हम सारी तकलीफें बर्दाश्त करने को तैयार हैं, मगर इस्लाम मिट जाए ये हमें गवारा नहीं है। तो दीन कितना अहम हुआ। आज हम अपना जिस्म, हमारे यहां हमारे लिए जिस्म अहम है ना, और वाकई है भी अहम। वो ये जो है मुल्क जहां के ऊपर तरक्की पाई जाती है, तरक्की याफ्ता ममालिक में क्या होता है, अपने जिस्म का चेकअप कराते हैं ना हर साल, हर साल एक दफा अपने जिस्म का चेकअप करा लेते हैं, कहीं मुमकिन है कोई बीमारी हो गई हो हमें पता ना हो, इससे पहले कि वो बीमारी आगे बढ़े हम उसका इलाज कर ले। जिस तरह से जिस्म का चेकअप होता है उसी तरह से दीन का चेकअप होता है। हम अपने जिस्म का चेकअप तो करा लेते हैं लेकिन दीन का भी चेकअप कराते हैं। है मशीन है, मशीन है, मशीन है, बता रहा हूं अभी बता रहा हूं मशीन आपको। मशीन है। जिस तरह से जिस्म का चेकअप, आया जिस्म बीमार है या सालिम, हम तो समझ रहे हैं बिल्कुल सालिम है लेकिन उसके बाद जब गए डॉक्टर के पास उसने कहा ये बीमारी है, ये बीमारी है, कोलेस्ट्रॉल बढ़ गया है, शुगर ये है, फला है, जब बीमारी उसने निकाल के रख दी, तो अगर इब्तदाई मराहिल में है तो उसे कंट्रोल कर सकते हैं। हमारे यहां अक्सर होता है कि देखा गया एक साहब बचपन में बड़े दीनदार थे, जवानी में बहुत दीनदार थे, 10 साल के बाद देखा बिल्कुल 180 डिग्री का फर्क। ये फर्क एक दिन में नहीं आया है, ये जो है मूवी कैंसर जो आखिरी स्टेज पे पहुंच गया, वजह यह थी कि इसका जो है वो चेकअप नहीं होता था। पहले रस्म यह थी कि मोमिनीन दीनदार अफराद उन लोगों के पास जाया करते थे जिनके ऊपर भरोसा रहा करता था। अगर आइम्मा का जमाना है तो आइम्मा के पास जाते थे और जाने के बाद पहले अपना अकीदा बयान करते थे, ये मेरा अकीदा ये है, बार बार जाते थे, क्या ये मेरा अकीदा सही है या कुछ इजाफा हो गया है। होता है इंसान की इब्तिदा जब होती है, इब्तिदा से लेकर इंतहा तक अकीदे में बहुत सारे इनकलाबात आते रहते हैं। कुछ इनसे सुना, कुछ उनसे सुना, कुछ मिंबर से सुना, कुछ किताब में पढ़ा, कुछ टीवी पे देखा, कुछ नेट से देखा, दोस्तों में बातचीत हुई, मुख्तलिफ लोगों के साथ उठे बैठे, आहिस्ता 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 अकीदे में आमेदिश होने लगती है, इजाफा होने लगता है या कुछ घटने लगता है। तो लोग अइम्मा के पास जाते थे या उन ये जो है सुलहा के पास जाते थे जो दीन के बारे में जो है बसीरत रखते थे, महारत रखते थे, उनके पास जाते थे और जाकर के अपने अकीदे को पेश करते थे, पहले अकीदे के बाद अपने अखलाक को पेश करते थे, अपनी जिंदगी को पेश करते थे, अपना तर्ज जिंदगी उनके सामने पेश करते थे। हम इतने बजे सोते हैं, इतने बजे उठते हैं, ये खाते हैं, ये पीते हैं, यहां जाते हैं, कारोबार हमारा ये है, अखलाक हमारा ये है, बर्ताव हमारा ये है, लोगों से जब हम मिलते हैं तो इस तरह से मिलते हैं, पूरी अपनी जिंदगी उनके सामने पेश कर देते थे। उसके बाद पूछते थे कि या दीन के मुताबिक है या दीन से हटके है। आज कहा जाता है कि जी हमारे पास टाइम ही नहीं बचता है, आज तो एक ही एजेंडा है हमारा, काम काम काम। पहले 8 घंटा काम, 16 घंटा आराम होता था, अब तो हर वक्त जब से ये जो है मोबाइल आ गया है काम खत्म ही नहीं होता। मजलिस में बैठे हैं तब भी, महफिल में बैठे हैं तब भी, नमाज में बैठे हैं तब भी। सातवें इमाम मूसा काज़िम अलैहिस्सलाम इस ज़ैल में फरमाते हैं कि इंसान को चाहिए कि अपनी जिंदगी को चार, अपनी जिंदगी 24 घंटे को 4 हिस्सों में बांट ले, हर दिन 4 हिस्सों में अपना बांटे। एक हिस्सा ये जो है रिस्क हलाल कमाने के लिए, अब देखिए कितना तवाज़ुन है, जिंदगी का एक हिस्सा रिस्क हलाल हासिल करने के लिए, दूसरा हिस्सा अल्लाह की हलाल लज्जतों से इस्तेफादा करने के लिए, जिन लज्जतों को अल्लाह ने हलाल किया है उनसे फायदा उठाएं, महजूज हो उनको, छोड़ने का हुक्म नहीं है। तीसरा हिस्सा अल्लाह से राज़ो रियाज़ करने के लिए, मुनाजात खुदा से, इबादतों के लिए। और चौथा हिस्सा ये वही है चेकअप वाली मशीन, चौथा हिस्सा उन मोतबर दोस्तों के पास उठने बैठने के लिए जो हमें हमारी खामियों और गलतियों से आशना कर सके। मोतबर वो जो खुद आलिम है, खुद दीन के बारे में जानता है, दीन के बारे में वाकिफ है और हमारा मुखलिस भी है, हमें गलत रहनुमाई नहीं करेगा, उनके पास उठने बैठने के लिए उनके सामने हम बैठे ताकि अगर हमारे अकीदे में, हमारे अमल में, हमारे अखलाक में, बर्ताव में कोई कमी कोई कोताही आ गई है तो हमें यादावरी कर सके, बता सके। हमारा अखलाक तब्दील हो जाता है, आहिस्ता आहिस्ता होता है, अर्ज किया कोई चीज अचानक नहीं होती, रफ्ता रफ्ता। अगर पहले ही मरहले में गिरफ्त हो जाए उसकी, अगर ऐसे मोतबर दोस्त, ऐसे मोतबर साथी हो हमारे पास, वो हमारे यहां आए, हम उनके यहां जाए, वो हम उनके आमाल का जायजा लें, वो हमारे आमाल का जायजा लें, और बेतकल्लुफ बयान कर सके कि हमारे अंदर कमी क्या है। क्योंकि एक मोमिन को दूसरे मोमिन के सिलसिले में जो तशबीह दी गई है, अल मोमिनो मिरातुल मोमिन, मोमिन मोमिन का आईना होता है। आईना कभी तकल्लुफ से काम नहीं लेता। आप आईने के सामने खड़े हो जाएं, अगर खुदा ना खासा आपके चेहरे पर कोई कालिख लगी हुई है तो आईना आपको बताएगा या छुपा लेगा? अब क्या कहें, खामखा बुरा मान जाएंगे ये? नहीं, आप बुरा माने या भला, आईना फौरन, अच्छा जितना है उतना ही कहेगा, ना घटाएगा ना बढ़ाएगा। अल मोमिन हो मेरा तुल मोमिन, मोमिन मोमिन के लिए आईना है। अगर मोमिन देख रहा है कि हमारे दूसरे भाई में कोई कमी है, कोई खामी है, चाहे अकीदे में, चाहे अमल में, चाहे अखलाक में, चाहे अहकाम में, चाहे रफ्तार में, चाहे गुफ्तार में, चुप नहीं रहेगा, फौरन कहेगा। और यह भी है, आईना कभी गाली नहीं देता, आईना कभी डांटता भी नहीं है, आईना बड़े चुपके से इस तरह से कहता है किसी को खबर भी नहीं होती है। लिहाजा एक मोमिन अगर अपने मोमिन भाई में कोई कमी देख रहा है तो उसकी जिम्मेदारी है कि इस तरह से बताए कि उसे बुरा भी ना लगे। यह नहीं कि भरे मजमे में उसे ये जो है जलील कर दिया, उसकी तौहीन कर दिया। आईना अगर बताता है तो इसलिए बताता है, ऐब को दूर करो। आईना कभी जलील करने के लिए नहीं बताता। तो अल मोमिनो मिरातुल मोमिन, मोमिन मोमिन का आईना एक वक्त ऐसा होना चाहिए हमारे पास। आज जो है कि सारा टाइम इंसान काम ही पर लगा रहा है, काम, उसके बाद अगर वक्त बचा तो एक जॉब के अलावा दूसरी, दूसरी के बाद तीसरी, तीसरी के बाद चौथी, थोड़ा सा और पैसा हो जाए, थोड़ा सा और पैसा हो जाए, थोड़ा सा और पैसा हो जाए, दुनिया की सारी नेमतें हासिल कर रहा है। नतीजा क्या होता है? दीन से गाफिल हो जाता है। अब 10 साल के बाद, 20 साल के बाद जब अपना जायजा लेता है, कल का पक्का मोमिन, आज का पक्का काफिर। दीन के नाम पर फकत ला इलाहा इल्लल्लाह ही रह गया, कुछ बाकी नहीं बचा है। वरना एक काफिर में और एक जो है मोमिन में बहुत सारे आपको ऐसे मिलेंगे, ये जो है मुसलमान, ये एक हिंदू में और एक मुसलमान में नाम के अलावा कोई फर्क ही नहीं है। नाम अगर हटा दिया जाए तो कोई तमीज नहीं कर सकता कि ये मुसलमान है या ये हिंदू है। तो रस्म थी पहले कि जाते थे अइम्मा के पास, चुनांचे अम्र इब्ने हुरैस, अम्र इब्ने हुरैस इमाम जाफर सादिक अलैहिस्सलाम का जमाना है। इत्तला मिली अम्र को कि फला जगह पर इमाम आए हुए हैं, गए इमाम के पास और जाने के बाद इमाम से कहा कि मौला मैं अपना अकीदा आपके सामने पेश कर रहा हूं, अपनी पूरी जिंदगी, पूरी किताब जिंदगी खोल के रख रहा हूं, आप देखिए इसमें कहां कहां कमी है, अगर कमी है तो आप मुझे बता दें, मैं अपना कारोबार बता देता हूं कि मेरा कारोबार क्या है, मैं आपको ये आज जो है बताया देता हूं कि मैं इबादत किस तरह से करता हूं, करता हूं या नहीं करता हूं, मेरा पूरी जिंदगी की किताब खोल के इमाम के सामने रख दी। अल्हम्दुलिल्लाह, खुदा का शुक्र, क्या कहना अमर बिन हुरैस का कि इमाम ने तायद की कि तुम्हारा अकीदा भी सही है, तुम्हारा अमल भी सही है, तुम्हारा अखलाक भी सही है, बस दो बातों का ख्याल रखना, दो बातों का ख्याल रखना ताकि तुम्हारे अंदर बीमारी ना आने पाए। दीन तुम्हारा फिलहाल सालिम है, अब इस सालिम दीन को बीमार होने से बचाना कैसे है? सेहतमंद लोग होते हैं मगर इस सेहत को बाकी भी तो रखना है। एक है इलाज, एक है हिफ्जान सेहत। एक इलाज होता है बीमार होने के बाद, बुखार आ गया दवा लेंगे, एक ये कि एहतियात करते हैं कि बीमार ही ना होने पाए। दीन को बीमार होने से बचाना कैसे है का दो बातों का ख्याल रखना। एक तो जिसे अब सुन के करके इमाम ने तायीद कर दी, मगरूर ना हो जाना कि जी मैं बहुत बड़ा मोमिन हूं, गुरूर ना आने पाए। अम्र इब्ने हुरैस, ये याद रखना कि अगर तुम आज राह रास पे हो, अगर तुम आज तुम्हारा ईमान, तुम्हारा अखलाक, तुम्हारा किरदार इमाम सादिक उसकी तायीद कर रहे हैं, तो याद रखना कि ये अल्लाह का करम है, तुम्हारा अपना कुछ नहीं है। हमेशा कहना हदानी अल्लाह, अल्लाह ने हमारी हिदायत की, الحمدللہ الذی ہدانا لہذا وما کنا لنہتدی لولا ان ہدانا اللہ، حمد اس اللہ کی جس نے اس دین حق کی طرف ہماری ہدایت اور رہنمائی کی. اگر اللہ نہ ہوتا، اگر اس کا لطف نہ ہوتا، اس کا کرم نہ ہوتا، تو ہم اس راہ راست کے اوپر قائم نہ رہ سکتے. مغرور نہ ہونا، کیونکہ انحطاط اور زوال شروع وہیں سے ہوتا ہے جہاں انسان کے اندر یہ جو غرور پیدا ہو جاتا ہے. حدیثوں میں ہے کہ آپ دین کے معاملے میں ہمیشہ اپنے سے اوپر والے کو دیکھیں، اور دنیا کے معاملات میں اپنے سے نیچے والے کو دیکھیں. اگر چاہے الٹا ہونے لگتا ہے، ہم دین کے معاملات میں اپنے سے نیچے والے کو دیکھتے ہیں، ہماری نگاہ ہمیشہ اس کے اوپر ہے جو نماز نہیں پڑھتا. ہم پانچ وقت کی نماز پڑھتے ہیں، ہم سے بڑا مومن کون، وہ تو ایک وقت ہی نہیں پڑھتا. اور دنیا کے معاملے میں ہمیشہ اپنے سے اوپر والے کو، کتنے ہی ہمارے پاس آ گیا پھر بھی کہتے ہیں ہمارے پاس کیا ہے. یہ جو ہے بل گیٹس کو دیکھو، اس کے پاس کتنا ہے. ہائے میں پوری زندگی گزر جاتی ہے ہائے ہائے کرتے ہوئے. اسلام اس کا الٹا کہتا ہے، دنیا کے معاملے میں اپنے سے کمتر کو دیکھو. اگر تمہارے پاس ایک کمرے کا گھر ہے، نگاہ اس پر ہو جو روڈ پہ سو رہے ہیں. تمہارے پاس اگر گاڑی ہے، معمولی سی گاڑی، صحیح جا تو رہے ہو نا، نگاہ ان پہ رہو جو چوراہے کے اوپر تختی لیے کھڑے ہوتے ہیں ہوم لیس. اس سردی میں ہم سے دو منٹ گاڑی سے باہر نکلا نہیں جاتا ہے، وہ گھنٹوں کھڑے ہوئے لے کر کے. اگر ان پر نگاہ ہوگی، پھر انسان کے اندر ٹینشن نہیں ہوگا، ڈپریشن نہیں ہوگا. جاب چھوٹ گئی تو چھوٹ گئی، کھانے کو تو مل رہا ہے ابھی. ان سے تو بہتر ہی ہے نا ہم، البتہ کوشش کرتا رہے انسان، کوشش تو نہیں منع کیا گیا ہے. نگاہ اس طرف نہ ہو، اور دین کے معاملے میں نگاہ اپنے سے یہ جو ہے بالا تر کی طرف ہو. تو عمر ابن حریث، تمہارا دین اچھا ہے، تمہارا اخلاق اچھا ہے، تمہارا کردار اچھا ہے، سب کچھ کی ہم تائید کرتے ہیں، تصدیق کرتے ہیں، آئندہ کے لیے احتیاط کرنا. دیکھو مغرور نہ ہونا پہلی بات، دوسری بات اس زبان کا خیال رکھنا. پورے جسم میں چھوٹی سی زبان ہے بیچاری، مگر یہ ہے بڑی اہم. ساری برائی اور اچھائی کا مرکز یہی زبان ہے. آپ سماج میں جب کسی سے تعلق برقرار کرنا چاہتے، سب سے اہم کردار کس کا ہے؟ یہ جو ہے زبان کا. سب سے زیادہ استعمال یہی تو ہوتی ہے. آنکھوں سے فقط دیکھ لیا اور کیا کریں گے، بس ہاتھوں سے گلا دبانا ہوگا تو کام آئے گا. سارا کردار جو ہے وہ ہے اسی جو ہے زبان کا ہے. ثواب بھی اسی زبان سے ہے، عذاب بھی اسی زبان سے ہے. امام فرماتے ہیں عمر ابن حریث، زبان کا بڑا خیال رکھنا. آپ نیکی کرنا چاہتے ہیں زبان سے، نصیحت کسی کی کر دی زبان سے، راستہ کسی کو جو ہے بتا دیا زبان سے، امر بالمعروف کیا زبان سے، نہی عن المنکر کیا زبان سے، یہ سارے کام اچھے سے ثواب کے کام تھے. اور گناہ بھی اسی سے ہے، جھوٹ بولا اسی زبان سے، غیبت کیا اسی زبان سے، تہمت لگائی اسی زبان سے، دھوکہ دیا اسی زبان سے. عمر ابن حریث، زبان کا خیال رکھنا. اگر زبان پہ تمہیں قابو رہ گیا اور یہ ذہن میں رہا جو کچھ ملا ہے سب اللہ کی عطا ہے، عمر ابن حریث کبھی گمراہ نہ ہوگے، تمہارا دین ہمیشہ سالم رہے گا، کبھی بیمار نہ ہوگے عمر ابن حریث. توجہ رہے ہمیشہ تمہاری زبان کے اوپر. دو تین لغزشیں جو زبان سے ہوتی، میں اس کو اس وقت عرض کروں گا، تین بھی نہیں دو ہی وقت میں. بڑے دو بہت اہم گناہ ہیں جس کا سرچشمہ یہی زبان ہے. اس میں سے ایک ہے جھوٹ، دوسرے ہے غیبت. افسوس ہے کہ آج سماج میں ایک عام سی چیز ہے، جھوٹ بولنا تو کوئی بڑی بات ہی نہیں ہو گئی ہے، تو گناہ ہی نہیں رہ گیا ہے تو. اور غیبت تو اس کے بغیر کھانا ہی نہیں ہضم ہوتا، غیبت کے بغیر تو کھانا نہیں ہضم ہوتا. اب آپ دیکھیں کہ اسلام کی نگاہ میں دونوں کتنے بڑے گناہ ہیں. اگر امام نے فرمایا ہے کہ اے عمر ابن حریث زبان کا خیال رکھنا، تو کیوں فرمایا ہے؟ تو زبان بہت بڑی نعمت ہے اللہ کی. خود خدا کہتا ہے الم نجعل له عینین ولسانا وشفتین अपने एहसान को अल्लाह बयान कर रहा है, क्या हमने उसे दो आंखें नहीं दी और हमने उसे जबान और दो होंठ नहीं दिए? क्योंकि राबिता करने के लिए, बयान के लिए, बोलने के लिए जबान भी जरूरी है, दोनों होंठ भी जरूरी हैं। अगर होंठ ना होते तो हम बोल ले सकते थे, और अगर जबान ना होती तब भी आवाज ना निकलती। अल्लामहुल बयान, अल्लाह अपने एहसान को बयान कर जताता है कि हमने तुम्हें बोलने की सलाहियत दी है। तो बयान बहुत अहम है। इस जबान से दो बड़े अहम गुनाह, झूठ। झूठ के बारे में इस्लाम क्या कहता है? इन्नमा, झूठ बोलता कौन है? इन्नमा यफ्तरिल कज़िब अल्लज़ीना ला युमिनूना बिआयातिल्लाह व उलाइका हुमुल काज़िबून। मोमिन झूठ नहीं बोलता, कुरान कह रहा है। एक झूठ वो बोल, इन्नमा सिर्फ और सिर्फ हस्र है। इन्नमा का लफ्ज जहां अरबी जबान में इस्तेमाल किया था, यानी यही है, इसके अलावा कुछ नहीं। इन्नमा यफ्तरिल लदीना, इन्नमा यफ्तरिल कज़ब अल्लदीना ला युमिनूना बिआयातिल्लाह। झूठ सिर्फ वो बोलते हैं जो अल्लाह की निशानियों पर ईमान नहीं रखते, और जो अल्लाह की निशानियों पर ईमान नहीं रखते उलाइका हुमुल काज़िबून, वही झूठे हैं। तो एक मोमिन, एक साहिब ईमान, झूठ उसके करीब नहीं जा सकता है। यह आयत तो आप सबके सुनी हुई है ना कि सुम्मा नबतहिल फनजअल लानतल्लाह अलल काज़िबीन। हम लानत बहुत भेजते हैं ना, फना पे लानत, फना पे लानत, फना पे लानत। कुरान ने नाम लेके लानत तो नहीं भेजा है, कुरान ने सफात। बाद लोग कहते हैं लानत गाली उली नहीं है, लानत, लानत तो कुरान में है, मगर कुरान ने सफात पे लानत भेजी है। फनजअल लानतल्लाह अलल काज़िबीन, एक मौका जहां पर अल्लाह की लानत है। किन पर है? झूठों पे लानत है, दुरुगो अफराद के ऊपर खुदा की लानत है। इमाम मोहम्मद बाकर अलैहि सलातो वस्सलाम फरमाते हैं हदीस में कि इन्नमा जअलल्लाहु इन्नल्लाह अज़्ज़ा वजल, इन्नल्लाह अज़्ज़ा वजल जअला लिश्शर अक़फ़ालन, अल्लाह ने बुराइयों को ताले में बंद कर दिया है। एक ताला नहीं, कई कई ताले, अक़फ़ालन, कई तालों में बंद कर रखा है। बुराइयां खुलेआम नहीं है, खुली हुई नहीं है बीमारियां, बुराइयां ये जो हैं बंद हैं। वजाला मफातिहा तिलकल अक़फ़ाल अश्शराब, और इन बुराइयों के जो ताले हैं, इन तालों की कुंजी करार दिया है शराब को। तालों की कुंजी शराब को, क्योंकि गुनाह कब करता है इंसान? गुनाह करने से इंसान को अक्ल रोकती है। अगर अक्ल का इस्तेमाल करे इंसान तो अक्ल कभी भी इंसान को गुनाह करने की इजाजत नहीं देती, क्योंकि अक्ल तो बाकायदा वो करती है ना, हिसाब किताब करती है। गुनाह आपने किया दो मिनट के लिए, लज्जत दो मिनट की मिली और अजाब, तो अक्ल क्या कहती है? थोड़ी देर के लिए लज्जत, थोड़ी देर की लज्जत के लिए तवील अजाब नहीं बर्दाश्त करना चाहिए। तो अक्ल इंसान को जो है गुनाह से रोकती है, और अक्ल को जो चीज जायल करती है वो शराब है। शराब अक्ल को जायल कर देती है, और अक्ल इंसान को गुनाह से रोकती। जब अक्ल ही बाकी न बची तो फिर गुनाह। तो फरमाते हैं कि अल्लाह ने तमाम बुराइयों को, तमाम गुनाहों के वो तालों में बंद कर रखा है, उनके लिए ताले लगा दिए हैं, और उन तालों की चाबी और कुंजी है शराब। वल किज़्बु शर्रुम मिनश्शराब, और झूठ जो है वो शराब से भी बदतर है। झूठ शराब से भी बदतर है। ग्यारहवें इमाम से भी हदीस है कि इन्नमा जुइलतिल खबाइस कुल्लुहा फी बैतिन व जुइला मिफ्ताहु अल किज़्ब, सारी बुराइयां, सारी बदकारियों को एक घर में बंद कर दिया गया है, और उस घर की चाबी जो है वो झूठ है। घर की चाबी झूठ है। तो एक अहम गुनाह जो इस जबान से सरजद होता है। अगर अम्र इब्ने हुरैस से कह रहे, अम्र इब्ने हुरैस زبان کا خیال رکھو. اگر عمر ابن حریث تم نے اپنے کو جھوٹ سے دور کر لیا, عمر ابن حریث اگر تم نے زبان کا خیال رکھا, یہ دین تمہارا باقی رہے گا, یہ اخلاق تمہارا باقی رہے گا, یہ کردار جس کی میں تائید کر رہا ہوں یہ باقی رہے گا, اور اگر تم نے زبان کو بے لگام کر دیا تو اس میں سے کچھ نہیں باقی رہنے والا. ایک شخص آیا پیغمبر اسلام کے پاس, کہنے لگا, یا رسول اللہ گناہ کرتا ہوں, میں گناہ کرنا نہیں چاہتا, چھوٹ نہیں پاتا گناہ, کیا کروں, گناہ بھی اتنے سارے ہیں, کون کون سے گناہ چھوڑوں, چھوٹ نہیں پاتا گناہ. خب انسان فطرتاً گناہ کرنا نہیں چاہتا, گناہ ہو جاتا ہے. یا رسول اللہ میں گناہ نہیں کرنا چاہتا ہوں مگر ہو جاتا ہے گناہ. پیغمبر نے کہا بس ایک کام کرو تمہیں سارے گناہوں سے نجات مل جائے گا. وہ کیا ہے یا رسول اللہ؟ کہ بس وعدہ کرو کہ آج سے جھوٹ نہیں بولو گے. تم وعدہ کرو کہ آج سے جھوٹ نہیں بولو گے. اس نے کہا یا رسول اللہ وعدہ کیا جھوٹ نہیں بولوں گا. وہ سوچا کہ ایک ہی ایک گناہ سے بچنا ہے. یا رسول اللہ جھوٹ نہیں بولوں گا, وعدہ کر کے باہر نکلا. ایک گناہ اس کا یہ تھا کہ وہ چوری کیا کرتا تھا, گھر سے نکلا چوری کے ارادے سے چلا, پھر راستے میں سوچنے لگا کہ اگر سامان باندھ ہوند کے نکلے, کسی نے راستے میں دیکھا تو کیا کہیں گے, پوچھا کہاں سے لا رہے ہو تو کیا کہیں گے, چوری کر کے آ رہے ہیں, چوری کر کے آ رہے ہیں, جہاں یہ کہا نہیں فوراً جیل لے جائیں گے, فوراً یہ جو ہے سزا ملے گی, ہاتھ کٹ جائے گا. اور اگر یہ کہہ دوں نہیں دکان سے خرید کے لا رہا ہوں تو جھوٹ ہو گیا. جو گناہ کرنا چاہا, کیونکہ انسان گناہ اس امید میں کرتا ہے کہ گناہ چھپا رہ جائے گا, اور اگر پکڑے بھی گئے تو جھوٹ بول دیں گے ہم نے نہیں کیا. یہ جھوٹ گناہ کو سہارا دیتا ہے. اگر انسان کی زندگی سے جھوٹ نکل جائے تو گناہ کر ہی نہیں سکتا. اگر انسان کی زندگی سے جھوٹ نکل جائے, اب جو بھی گناہ کرنے جاتا تھا تصور یہ آتا تھا کہ لوگ پوچھیں گے تو کیا کہیں, کہہ دیں گے ہاں میں نے کیا. سارے گناہ ایک جھوٹ چھوڑنے کے بنا پر چھوٹ گئے. تو ایک اہم گناہ جو اس چھوٹی سی زبان سے انجام پاتا ہے وہ جھوٹ ہے. دوسرا گناہ جو اس چھوٹی سی زبان سے انجام پاتا ہے, بہت بڑا گناہ ہے, وہ ہے غیبت ہے. آج یہ صرف غیبت اور جھوٹ دو چیزوں کو انسان طے کر لے. اب غیبت کے بارے میں بھی جو تعبیر اسلام نے استعمال کی ہے قرآن کی آیت, بڑی سخت آیت ہے, لا یغتب بعضکم بعضا, ایک دوسرے کی غیبت نہ. غیبت کہتے ہیں کہ اس نے پہلے سے سن لیں, غیبت کسی کے پیٹھ پیچھے وہ بات کہنا کہ اگر اس کو اس کی خبر مل جائے تو وہ خفا ہوگا, اسے یہ بات یہ جو ہے بری لگے گی, البتہ وہ بات اس میں ہو یا نہ ہو. بعض لوگ کہتے ہیں ہم جھوٹ تھوڑی بول رہے ہیں, سچ کہہ رہے ہیں, ہیں وہ ایسے. اگر وہ صفت ہے تو غیبت ہے, اور اگر وہ صفت نہیں ہے تو بہتان ہے. وہ کام کرتا ہے, خدا نخواستہ کوئی صاحب ہیں کوئی یہ جو ہے گناہ کرتے ہیں اپنے گھر میں چھپ کر کے, ان کو یہ پسند نہیں ہے کہ لوگ سمجھیں, لوگوں کو اطلاع ملے, خبر ملے, آپ نے آ کر کے باہر لوگوں سے کہہ دیا, یہ غیبت ہے. کسی کے بارے میں کوئی ایسی بات کہہ دینا, اور کہنا بھی شرط نہیں ہے, حتی اشارہ کر دینا. تاریخ میں ہے کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں ایک عورت, اس کا قد بہت چھوٹا تھا, بہت چھوٹی قد کی عورت تھی. جب وہ عورت جانے لگی تو ام المومنین نے پیچھے سے اشارہ کیا, اتنی بڑی سی ہیں. رسول اللہ نے کہا تھوکو 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 تھوکو. اب تھوکا تو گوشت کا ٹکڑا گرا منہ سے. کہا تم نے غیبت کیا تھا اس کی؟ ہم نے کچھ کہا تھا, اشارہ کیا تھا. چاہے یہ جو ہے غیبت کے بارے میں جو ہے زبان کا استعمال ضروری نہیں, البتہ عام طور سے غیبت جو کی جاتی ہے وہ اس میں یہ جو ہے زبان ہی کا استعمال ہوتا ہے. لا یغتب بعضکم بعضا, تم میں سے ایک دوسرے کی غیبت نہ کرے. اس کے بعد اسلام شدت حرمت غیبت کو بیان کرنے کے لیے جو تشبیہ دیتا ہے, ایحب احدکم ان یاکل لحم اخیہ میتا فکرہتموہ, کیا تم میں سے کسی کو یہ پسند ہے کہ اپنے مرے ہوئے بھائی کا گوشت کھائے؟ جتنا برا عمل ہے مرے ہوئے بھائی کا گوشت کھانا, اتنا ہی برا عمل ہے ایک مومن کی غیبت کرنا. اس آیت کے ذریعے سے پہلے تو یہ سمجھایا جا رہا ہے, بھائی تم جو جس کی تم غیبت کر رہے ہو, جس یہ جو ہے مومن کی غیبت کر رہے ہو, مومن مومن نہیں, مومن تمہارا بھائی ہے. کیونکہ انما المومنون اخوا, مومنوں کا آپس میں رشتہ جو ہے وہ بھائی کا رشتہ ہے, ایک دوسرے کے بھائی ہیں یہ. اور پھر اس کے بعد وہاں پر بھائی کو یہ جو ہے مردے سے تشبیہ دی ہے, کیونکہ جو یہاں موجود نہیں ہے, جو اپنا دفاع نہیں کر سکتا ہے, مردے اور اس میں کیا فرق ہے؟ جس طرح سے جو ہے مردہ اپنا دفاع نہیں کر سکتا ہے, آپ جو چاہے کہیں اس کے بارے میں, اسی طرح جو شخص یہاں موجود نہیں ہے وہ بھی اپنا دفاع نہیں کر سکتا ہے. ایحب احدکم ان یاکل لحم اخیہ میتا فکرہتموہ, تمہیں تو یہ بات ناپسند ہے نا. البتہ بہت سارے گوشے اس آیت کے اندر ہیں, میں فی الحال اس کو ابھی خدمت میں پیش نہیں کرنا چاہتا, وقت نہیں ہے. تو اسلام غیبت کو جب حرام قرار دیتا ہے, اتنی شدت کے ساتھ حرام قرار دیتا ہے. حدیث قدسی میں ہے کہ اللہ جناب موسیٰ کو خطاب کر کے کہتا ہے, من ماتا طائبا من الغیبہ, انسان نے غیبت کیا, غیبت کرنے کے بعد توبہ کر لی, خوب توبہ سے گناہ معاف ہو جاتے ہیں, لیکن غیبت ایک ایسا گناہ ہے کہ معاف تو ہو جائیں گے, توبہ جس کی غیبت کیا تھا اس سے بھی جا کر کے معافی مانگ لیا تو معافی تو مل جائے گی, مگر تھوڑا سا اثر باقی رہے گا, بقیہ سارے گناہوں میں یہ ایک اثر ختم ہو جائے گا, حتیٰ بعض جگہوں پر ایک وہ گناہ ثواب بن جائیں گے. لیکن غیبت ایک عجب گناہ ہے, من ماتا تائبا من الغیبہ فہو آخر من یدخل الجنہ, جو انسان غیبت کرتا ہے, غیبت کرنے کے بعد توبہ کرتا ہے, معاف تو کر دیا جائے گا, اب جہنم میں نہیں جائے گا, لیکن جنت میں جب سب چلے جائیں گے سب سے آخر میں ان کو جگہ ملے گی, سب سے آخر میں یہ جائیں گے تو جنت میں, اس لیے توبہ کر لیا ہے نا. وَمَن مَاتَ مُصِرًّا عَلَيْهَا فَهُوَ أَوَّلُ مَن يَدْخُلُ النَّارَ, اور جو توبہ کیے بغیر مر گیا, غیبت کیا اور غیبت پہ اڑے بھی ہوئے ہیں, اصرار بھی ہے غیبت پر, کسی مرد مومن کی, کسی یہ جو ہے مومنہ کی غیبت کر لیا, غیبت کرنے کے بعد توبہ بھی کرنے کو تیار نہیں ہوئے اور انتقال ہو گیا, دنیا سے چلے گئے, فَهُوَ أَوَّلُ مَن يَدْخُلُ النَّار, تو جہنم میں سب سے پہلے اسی کو بھیجا جائے گا. توبہ کر لیا اگر غیبت سے اور دنیا سے گزر گئے, موت آ گئی تو جنت تو ملے گی مگر سب سے آخر میں, اور اگر توبہ کیے بغیر مر گئے, جس کی غیبت کیا تھا توبہ نہیں کیا, اس سے معافی نہیں مانگی, بخشوایا نہیں اپنے کو, دنیا سے چلے گئے, اب حدیث میں ہے کہ اول من یدخل النار, سب سے پہلے جہنم میں وہی داخل کیا جائے گا. جب تک فرصت ہے ہمیں, موت تو پتا نہیں نا کب آ جائے گی, کس لمحے موت ہے, پہلے تو غیبت کریں گے ہی, کریں ہی نہیں, اور اگر خدا نہ خاصہ یہ عمل ہو گیا ہے تو در توبہ کھلا ہوا ہے, استغفار کریں اس کی. پیغمبر اسلام سے حدیث ہے, بس یہ آخری حدیث, اس کے بعد ہے میں تمام کروں, قیامت کے دن جب ہوگا تو لوگ اللہ کی بارگاہ میں پیش کیے جائیں گے, سب کو ان کا نام اعمال دیا جائے گا, سب کو نام ہے جو کچھ کیا ہے, منکر نکیر نے جو یہاں کے اوپر لکھا ہوا ہے, یہ کرامل کاتبین جو دو فرشتے یہاں بیٹھے ہمارے نام اعمال کو لکھ رہے ہیں, جو کچھ انہوں نے لکھا ہوا ہے وہ ساری کاپی خاتا ہمارے خدمت میں پیش کر دیا جائے گا. پڑھیے, ایک دفعہ انسان دیکھے گا, ارے یہ کیا ہوا, اکاؤنٹ خالی, یہ جو ہے زیرو بیلنس, ایسا تو نہیں ہوا تھا, میں تو حج بھی کیا تھا, میں نے نماز بھی پڑھی تھی, میں جسم میں جاتے تھے, نوحہ پڑھتے تھے, ماتم کرتے, سب کہاں چلا گیا, अल्लाह से اعتراض کرے گا یا اللہ یہ میرا اکاؤنٹ نہیں ہے فرشتوں نے کوئی غلطی کر دی ہے اپنی ساری جو خوبیاں ہیں ساری نیکیاں سارے حسنات کو بیان کرے گا الہی ما ارا فیہ حسناتی اس میں تو میری نیکیاں ہیں ہی نہیں نیکیاں تو انسان کو یاد رہتی ہیں نا گناہ بھول جاتا ہے برائی کسی کے ساتھ کیا ہے وہ یاد وہ جو ہے بھول جاتا ہے اور اچھائی کسی کے ساتھ کیا ہے عجیب ہے جناب لقمان اپنے بیٹے کو نصیحت کرتے کہ بیٹا دو باتوں کو کبھی یاد نہ رکھنا اور دو باتیں کبھی نہ بھولنا جن باتوں کو کبھی یاد نہ رکھنا دوسروں کے حق میں اپنی اچھائی اور تمہارے حق میں دوسروں کی برائی اگر کسی نے تمہارے ساتھ کوئی برا کیا ہے اسے یاد نہ رکھنا تم نے کسی کے ساتھ کوئی اچھا برتاؤ کیا ہے اسے یاد نہ رکھنا اور دو چیزیں جو کبھی بھولنا نہیں اپنے سلسلے میں دوسروں کی نیکی کو نہ بھولنا اگر کسی نے کوئی احسان کیا ہے تمہارے ساتھ اس کے احسان کو کبھی نہ بھولنا اور اگر تم نے کسی کے ساتھ جو ہے برائی کی ہے اسے نہ بھولنا کسی کی غیبت کی بھولنا نہیں جلدی جا کر کے معافی مانگ لینا تاکہ معاملہ ختم ہو جائے کسی پہ تہمت لگایا ہے کسی کو جو ہے برے الفاظ سے یاد کیا ہے کسی کا دل دکھایا ہے اگر اسے نہ بھولنا ہمارا معاملہ الٹا ہے ہمیں اپنا احسان اگر ہم نے کسی کے ساتھ احسان کیا ہے تو سات پشتوں تک یاد رکھا جائے گا نہیں احسان کیا بھول جاؤ اسے تم بھول جاؤ گے خدا یاد رکھے گا تم بھول جاؤ خدا یاد رکھے گا تمہاری نیکیوں کو خدا کا وعدہ من یعمل مثقال ذرۃ خیر یرا ذرہ برابر بھی تم نے اگر نیکی کی ہے تو ہم اس کا بدلہ دے کے رہیں گے اور ایک کا دس دیں گے تمہیں یاد رکھنے کی ضرورت نہیں ہے نہ اپنی نیکی یاد رکھو نہ دوسروں کی برائی یاد رکھو اور دو چیز جو ہمیشہ یاد رکھنا وہ اپنی جو ہے برائیوں کو یاد رکھنا اور دوسروں کی نیکیوں کو یاد رکھنا اب باپ نے کہتا الہی ما ارا فیہ حسناتی مجھے تو یہاں اپنی نیکیاں نظر نہیں آ رہی ہیں فرشتوں سے لگتا ہے غلطی ہو گئی کبھی کبھی بینک میں غلطی ہو جاتی ہے نا یہاں کا پیسہ وہاں ٹرانسفر ہو گیا یہ زیرو بیلنس کیسے ہو گیا ہمارا ہم نے تو بہرحال اتنے سارے نمازیں پڑھی تھی روزے رکھے تھے حج کیے تھے زکاتیں ادا کی تھی خمس دیا تھا مجلسوں میں جاتے تھے نوحہ پڑھتے تھے ماتم پڑھتے تھے مجلسیں پڑھتے تھے ذاکر حسین تھے آنسو بہائے تھے سب گئے کہاں جواب ملے گا نیکیاں تو تمہیں یاد رہے گی بھول گئے فلا بندے مومن کی غیبت کی تھی تو چونکہ تم نے ان کی غیبت کی تھی تمہارا سارا ثواب ان کے کھاتے میں ڈال دیا گیا کتنی بدبختی ہے واقعی آپ وہاں پہنچ گئے جہاں کوئی آپ کی مدد کرنے والا نہیں ہے وہاں خالی ہاتھ سوچ کے چلے تھے بہت کچھ ہے بہت سا منصوبہ بنا کے گئے تھے بڑے بڑے جو ہے منصوبے تھے پلان تھے کہ ڈھیر سارا پیسہ ہمارے پاس یہ کریں گے وہاں گئے معلوم ہے کچھ نہیں اور وہ دینے والا بھی کوئی نہیں ہے وہاں تو کوئی دینے والا بھی نہیں ہے نا باپ بھائی بیوی سب کو اپنی فکر ہے یوم یفر المرء من اخیہ بھائی بھائی سے بھاگے گا بیوی شوہر سے شوہر بیوی سے حتی ماں اپنی اولاد سے دنیا میں جو جان دیتی ہے ماں وہاں گئے دیکھا پورا اکاؤنٹ خالی پڑا ہوا ہے اس کے بعد دوسرے صاحب کو جو کھاتا دیا گیا ان کا ماشاء اللہ یہ تو ارب پتی ہیں یہ جو ہے بلینر ہیں حج کا ثواب حج تو میں کبھی نہیں گیا تھا حج کا ثواب کہاں سے آ گیا ارے نماز شب واجب نماز تو پڑھ لیتے نماز شب تو کبھی نہیں پڑھی تھی ہم نے اس میں یہ بھی لکھا ذاکر حسین نہیں ہم تو کبھی مجلس نہیں پڑھی میں نے اس میں ذاکر حسین کہاں سے آ گیا اب پھر یہ بھی کہے گا خدا سے کہ لگتا ہے کچھ گڑبڑ ہو گیا ہے بھائی تھوڑا بہت اگر کچھ ہوتا فرق تو چپ ہو جاتا آدمی اب گھبرا گیا نا کہ اتنا کہاں سے آ گیا بارے لہا یہ جو نیکیاں لکھی تو میں نے کی ہی نہیں تھی جواب ملے گا اغتاب فلانن فلاں شخص نے تمہاری غیبت کی تھی اس غیبت کے بدلے میں ان کا سارا عمل تمہارے کھاتے میں لکھ دیا گیا ہے چھوٹی سی زبان کا سارا مسئلہ ہے یا کچھ نہیں ہے؟ چھوٹی سی زبان، مختصر سی، سب سے زیادہ نرم، اور 32 دانتوں کے بیچ میں، اتنے سارے دشمنوں کے بیچ میں ہے یہ. امام فرماتے عمر ابن حریث، تمہارا دین اچھا ہے، تمہارا عقیدہ اچھا ہے، تمہارا اخلاق اچھا ہے، تمہارا کردار اچھا ہے، ابھی تک اس میں کوئی کھوٹ نہیں ہے، مگر اسے بچانا. بچانے کا طریقہ کیا ہے؟ دیکھو، زبان پہ ہمیشہ قابو رکھنا، زبان پہ قابو رکھنا، اور یہ یاد رکھنا کہ یہ سب کچھ اللہ کا دیا ہوا ہے، تمہارا اپنا کچھ نہیں ہے، سب کچھ اللہ کا ہے. اگر زندگی میں، ہماری زندگی میں اللہ کی حکومت ہو، اور ہمارے ذہنوں کے اوپر اللہ حاکم ہو، اور زبان کا، زبان پر کنٹرول رکھیں، زبان کو قابو میں رکھیں، انشاءاللہ دین ہمیشہ ہمیشہ سالم رہے گا، کبھی ہمارا دین بیمار نہ ہوگا. تو دین کی بقا، دین کی اہمیت، دنیا کے، دنیا اہم ہے، دنیا کی اہمیت سے انکار نہیں ہے، نہ اسلام نے منع کیا ہے دنیا کو حاصل کرنے کے لیے، لیکن جب کبھی دنیا دین سے ٹکرانے لگے، دنیا کو قربان کر دو. اسی کا نام کربلا ہے. دو گروہ تھا نا کربلا میں، ایک گروہ وہ تھا جس نے دنیا کو دین پر قربان کر دیا، اور ایک وہ تھا جس نے دین کو دنیا پر قربان کر دیا. ایک ہر بنا، ایک ہرملا بنا، ایک ہر بنا، ایک ہرملا بنا، ایک حسین، ایک یزید. دین کے لیے سب کچھ قربان. یہ ایام جناب زینب سے منسوب ایام ہے نا. زینب ایک عورت جسے ہم عام طور سے صنف نازک سے یاد کرتے ہیں. کیا ہمت ہے، کیا ولولہ ہے، ہم تھک جاتے ہیں دین میں کبھی، ہم دین کے میدان میں اکثر تھک جاتے ہیں، دو قدم چلتے ہیں تھک جاتے ہیں. جناب زینب، اقبال نے بڑا اچھا شعر کہا کہ حدیث عشق را دو باغاز، کربلا و دمشق، یکی حسین رقم کر دو دیگری زینب. ایک حسین نے تاریخ لکھی، ایک زینب نے لکھی. حسین کا میدان ایک میدان تھا کربلا، زینب کے دو میدان ہیں، کوفہ اور دمشق. حسین کے سامنے اگر 30,000 کا لشکر تھا، تو زینب کے سامنے 30,000 لشکر کا سردار ابن زیاد تھا، اور ان سب کا حاکم یزید تھا. حسین کے بدن پر اگر تیر و تلوار کے زخم تھے، زینب کے بدن پر زبان کے زخم تھے. تلوار کا زخم بھر جاتا ہے، تلوار کا زخم بھر جاتا ہے، زبان کا زخم نہیں بھرتا ہے. جس وقت کوفہ و شام سے یہ قافلہ گزرتا تھا، کیا کیا نہیں کہا جاتا تھا انہیں، کیسے کیسے تانے ان کو نہیں دیے جاتے تھے. عزیزو، حسین نے جنگ کی، حسین پیاسے تھے. کتنے دن کے پیاسے تھے؟ 3 دن. عصر عاشور تو حسین کی پیاس ختم ہو گئی، اور زینب کی پیاس؟ ہمیں تو ہر مرحلے میں زینب پیاسی ہی نظر آتی ہے. قید خانہ شام ہے، جناب زینب بیٹھ کر کے نماز پڑھ رہی ہے. امام زین العابدین کہتے، پھوپھی اماں، الحمدللہ آپ عالم غیر معلمہ ہیں، آپ کو سکھانے کی ضرورت نہیں ہے. پھوپھی اماں، نماز کھڑے ہو کر کے پڑھی جاتی ہے، آپ بیٹھ کر کے کیوں پڑھ رہی ہیں؟ جناب زینب جواب دیتی ہے، بیٹا سید سجاد، تم نے سچ کہا، نماز کھڑے ہو کے پڑھی جاتی ہے، لیکن میرے لال، یزید کے ہاں سے جو کھانا آتا ہے اتنا کم ہوتا ہے، جو پانی آتا ہے اتنا کم ہوتا ہے کہ بچے بھوکے اور پیاسے رہ جاتے ہیں. میرے لال، زینب اپنے حصے کا کھانا اور پانی بچوں کے حوالے کر دیتی ہے. اے میرے لال، بھوکے رہتے رہتے زینب اتنی کمزور ہو گئی ہے، جب زینب سے کھڑے ہو کر کے نماز نہیں پڑھی جاتی ہے. اجرکم اللہ. جناب زینب نے کس طرح سے یہ جو ہے مصیبتوں کا سامنا کیا ہے، کس طرح سے مقابلہ زینب نے کیا ہے مصیبتوں کا. زینب قید خانہ شام میں قید ہیں، البتہ قید خانہ کہنے کو قید خانہ ہے، سر پر چھت بھی نہیں ہے، دن کی دھوپ اور رات کی اوس، یزید کی بیوی ہند، اسے جب اطلاع ملتی ہے کہ کوئی قافلہ کچھ اسیر آئے ہوئے ہیں، اسے یہ تو پتا نہیں کہ اسیر کہاں کے آئے ہیں، کون مارا گیا ہے، جو اسیر آئے ہیں ان کے نام کیا ہیں. خبر ملی کہ کچھ اسیر ہیں، کسی نے حکومت کے خلاف والعیاذ باللہ یہ جو ہے بغاوت کی تھی، خروج کیا تھا، وہ مارا گیا، اس کے اہل بیت اسیر کر کے لائے گئے ہیں. ان اسیروں سے ملاقات کے لیے قید خانے شام میں آتی ہے. جب چلی ہے تو کنیزیں ہند کے ساتھ ہیں، کرسی کنیزیں ساتھ لیے ہوئے ہیں، اور اس شان و شوکت کے ساتھ قید خانے میں داخل ہوتی ہے ہند. جس وقت ہند قید خانے میں داخل ہوتی ہے، جناب زینب کی نگاہ ہند پہ پڑی. جناب زینب نے ہند کو پہچان لیا. ہند مدتوں کنیز رہی ہے اس گھر کی. ہند ایک یہودی کی بیٹی تھی، بچپن میں مفلوج ہو گئی تھی، معذور ہو گئی تھی. ہند کے باپ نے بڑا علاج کیا، بڑا علاج کیا، جب کہیں سے افاقہ نہ ہوا تو آخر میں تھک ہار کے مشکل کشا کے دروازے پر آیا کہ مولا آپ مشکل کشا ہیں، سب کی مشکل کشائی کرتے ہیں، ہماری بھی مشکل کشائی کر دیجئے. علی کے پاس ہند آتی ہے، مولا چاہتے تو شفا دے دیتے، خود ہی دے دیتے، مگر نہ جانے مولا کی نگاہیں کیا دیکھ رہی تھی. ایک دفعہ حسین کو بلایا، بیٹا حسین ادھر آؤ. حسین قریب آئے، ایک برتن میں پانی منگایا گیا، کہا بیٹا حسین اپنے ہاتھوں کو پانی میں ڈال دو. حسین نے ہاتھوں کو پانی میں ڈالا، وہ پانی اس ہند کے بدن پر چھڑکا گیا، اللہ نے شفا دے دی. شفا پانے کے بعد ہند نے کہا اب اس گھر کو چھوڑ کے کہاں جاؤں گی، اسی گھر کی کنیزی کروں گی. ایک مدت ہند کنیز خانہ امیر المومنین رہی، پھر حالات زمانہ نے اسے یزید کے محل تک پہنچا دیا. وہ ہند داخل ہو رہی ہے، زینب کی نگاہ پڑی، ہند کو پہچان گئی. ام کلثوم سے کہا بہن ام کلثوم دیکھو کون آ رہا ہے، ارے اپنی کنیز ہند آ رہی ہے. ام کلثوم نے بھی پہچانا، دونوں بہنیں سر جھکا کے بیٹھ گئی. ہند قریب آئی، آنے کے بعد کرسی رکھی گئی، ہند کرسی پر بیٹھ گئی. اس کے بعد ہند پوچھتی ہے من ایل و سارا انتنا، من ایل بلاد انتنا، تم لوگ کس شہر کی رہنے والی ہو؟ جناب زینب نے سر جھکائے ہوئے کہا نحنو من بلاد المدینہ، ہم لوگ مدینے کے رہنے والے ہیں، بس مدینے کا نام سننا تھا. ہند کرسی چھوڑ کر کے زمین پہ بیٹھ گئی. زینب نے کہا بیوی کرسی چھوڑ کے زمین پہ کیوں بیٹھ گئی؟ کہا مدینے والوں کے احترام میں. اس کے بعد ہند کہتی ہے بیوی تم سے مدینے کے ایک گھر کے بارے میں کچھ پوچھنا چاہتے ہیں. کہا پوچھو، کیا پوچھنا چاہتے ہو، کس گھر کے بارے میں؟ کہا میں اپنے مولا علی کے گھر کے بارے میں پوچھنا چاہتی ہوں. کہا مولا علی تو اس دنیا میں نہ رہے. کہا ہاں وہ تو مجھے پتا ہے، لیکن میں اپنے آقا حسین کے بارے میں جاننا چاہتی ہوں، اپنی شہزادی زینب کے بارے میں جاننا چاہتی ہوں. بس یہ سننا تھا جناب زینب نے سر اٹھایا، کہا ہند ان سال سے انل حسین، اگر تو حسین کے بارے میں جاننا چاہتی ہے فہذا راس الحسین بین یدی یزید، جو یزید کے سامنے تشت طلا میں سر رکھا ہے وہ حسین ہی کا سر تو ہے. وہ ان سال پہ ان زینب، اور اگر تو زینب کے بارے میں جاننا چاہتی ہے فہانا زینب فہادی ام کلثوم، میں زینب یہ ام کلثوم ہے. بس یہ سننا تھا ہند نے سر پیٹ لیا، واہ حسینا یا لیتنا کنت امیا ولا مار ولا مرا بنا دے رسول اللہ فی ہذہ الحالات، اے کاش میں اندھی ہو جاتی، رسول کی نوازیوں کو اس عالم میں نہ دیکھتی. اللہ لعنت اللہ علی قوم الظالمین وسيعلم الذين ظلموا اي منقلب ينقلبون. بار الہ واسطہ ہے محمد والے محمد کا، ہمارے اس مختصر سی عبادت کو قبول فرما. پالنے والے صدقے میں اہل بیت اطہار کے ہمیں توفیق عنایت فرما کہ دین اور دنیا کے جنگ میں ہم ہمیشہ دین کو مقدم رکھیں. بار الہ تو ہمیں جھوٹ اور غیبت سے محفوظ رکھ. پالنے والے ہمیں اپنی زبان کو محفوظ رکھنے کی توفیق کرامت فرما. بار الہ واسطہ ہے محمد و آل محمد کا، جو بیمار ہیں انہیں شفائے کاملہ عنایت فرما، جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، جو مقروض ہیں ان کے قرضوں کو ادا فرما، جو بے اولاد ہیں انہیں نیک اور صالح اولاد عنایت فرما، جو صاحب اولاد ہیں انہیں اپنی اولاد کی دینی تربیت کی توفیق عنایت فرما، بار الہ جو بے روزگار ہیں انہیں روزگار عنایت فرما، پالنے والے واسطہ ہے محمد و آل محمد کا، امام زمانہ کے ظہور میں تاجیل فرما، جب حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصار میں شمار ہو سکیں۔ اللہم عجل فی فرج مولانا صاحب الزمان وجعلنا من اعوانه وانصاره، ماتم حسین۔